الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة عليها ملائكة غلاظ شداد لا يعصون الله ما أمرهم ويفعلون ما يؤمرون. وقال تعالى: والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. وقال النبي صلى الله تعالى عليه وسلم: كلكم راع وكلكم مسؤول عن رعيته. وقال النبي صلى الله تعالى عليه وسلم: ما نحل والد ولده من نحل أفضل من أدب حسن. وقال النبي صلى الله تعالى عليه وسلم: لأن يؤدب الرجل أهله خير من أن يتصدق بسعي، أو كما قال عليه الصلاة والسلام. حضرات علماء کرام اور میرے قابل احترام برادران اسلام، آج کی یہ مجلس یہاں جامع مسجد میں چل رہے مدرسہ امدادیہ ہی ایک نشست تھی، جس میں مدرسے میں پڑھنے والی ان طالبات نے اپنے ناظرہ قرآن پاک کی تکمیل کی. جیسا ابھی آپ نے مدرسے کی رپورٹ کے اندر سنا کہ اس کا قیام گویا 5 سال ہو رہے ہیں. 5 سال کے اندر اس مدرسے نے جو تعلیمی خدمات انجام دی واقعہ یہ ہے کہ وہ بڑی قابل قدر اور حوصلہ افزا ہیں. اب ہمارا فریضہ بنتا ہے کہ ہم ان خدمات کے سلسلے کو آگے بڑھانے اور باب ترقی پر پہنچانے کے لیے ہماری طرف سے اس سلسلے میں جس نوع کا جتنا بھی تعاون ہو سکتا ہے اس کو پیش کرنے میں اپنی طرف سے کوئی دریغ نہ کرے. مجھے تو یہ سن کر حیرت ہوئی. یہ مدرسہ اسی اطراف کے بچوں کی بنیادی دینی تعلیم جو فرض عین کا حیثیت کی حیثیت رکھتی ہے اس کو انجام دے رہا ہے اور اس کی ضرورتوں کی تکمیل کے ضمن میں 3.5 لاکھ کا مقروض ہے. سورت شہر جو پورے ہندوستان کے دور دور علاقوں میں پڑے ہوئے مدرسوں کا تعاون کرتا ہے. لوگ یہاں سے سفر کر کے جاتے ہیں بنگال، بہار، ہریانہ، پنجاب اور کرناٹک وغیرہ اور وہاں اپنی نگرانی میں مدرسوں کا تعاون کرتے ہیں، تعمیرات کے سلسلے کو انجام دیتے ہیں. اور جو مدرسہ آپ کے بچوں کو پڑھا رہا ہے، آپ کے فریضے کو ادا کر رہا ہے، وہ آج قرض کے بوجھ کے تلے ہوئے دبا ہوا ہے. یہ تو ہم لوگوں کے لیے بڑی غیرت کی بات ہے. یہ آج کی اس رپورٹ میں تو آپ صورت والوں کی غیرت کو بہت بڑا چیلنج کیا ہے. میں تو یوں کہوں گا کہ آپ مفتی وسیم صاحب کو تعلیمی خدمات کے لیے ایسے فارغ کر دیں کہ یہ ان کو مدرسے کے مصارف کے لیے کسی کو نہ تو اپنی زبان سے کہنا پڑے، نہ کسی کے دروازے پر جانا پڑے، یہاں بیٹھے بیٹھے آپ ان تک ان ساری ضرورتوں کو پہنچانے کا اپنی طرف سے اہتمام کریں. یہ آپ کا فرض منصبی ہے. یہ تو ان کا احسان ہے کہ یہ تعلیمی سلسلہ جاری کیا. آپ جانتے ہیں کہ ابھی جیسا کہ مفتی طاہر صاحب نے اپنے تمہیدی کلمات میں بتلایا تھا کہ ہمارے سورت شہر کے اندر مختلف علاقوں میں مکتبی تعلیم کے خدمات مختلف ادارے آج تک مختلف شکلوں میں انجام دیتے چلے آئے. یہاں بھی ایک دور تھا آج سے چند سال پہلے، اس علاقے میں بھی ایک مدرسہ تھا اور حضرت مولانا کلیم اللہ صاحب نور اللہ مرکزہ کی سرپرستی میں وہ گویا تعلیمی خدمات انجام دیتا رہا. ان کے تشریف لے جانے کے بعد پھر دھیرے دھیرے جو ہے اس میں اضمحلال ہوتے ہوتے اس کی خدمات جو ہے وہ ان کو گہن لگ گیا. بہرا میں جو پہ عرض کرنا چاہتا ہوں کہ اس علاقے میں مکتبی تعلیم کے اعتبار سے جو خدمات ہو رہی تھی گویا تقریباً وہ سلسلہ منقطع ہو گیا. اللہ تعالیٰ جزائے خیر دے عزیز گرامی کو کہ انہوں نے اس فکر کو اپنے سر پر اوڑھ لیا اور خود اس کے لیے آگے بڑھے اور اس مدرسے کو شروع کیا. یہ تعلیمی سلسلہ جاری کرنے اور ان بچوں کی تعلیم و تربیت کو اس حد تک پہنچانے میں انہوں نے کیسے مجاہدے کیے اور کیسی مشقتیں اٹھائی وہ تو آپ انہی سے معلوم کر سکتے. تو بہرحال میں تو یہ عرض کرتا ہوں کہ یہ ان کا بڑا احسان ہے. آپ پورے اس جامع مسجد کے جوانب و اطراف والوں کے اوپر کہ انہوں نے آپ کا یہ ذمہ ایک فرض کفایہ کے طور پر ادا کر کے آپ کو اللہ تعالیٰ کے یہاں سرخ روئی کا موقع دیا. تو اب آپ کو چاہیے کہ اس سلسلے میں آپ اپنی حیثیت کے مطابق زیادہ سے زیادہ ان کا تعاون اور ان کی تائید اور ان کی تشہیر کرنے کا اہتمام کریں. بچوں کی تعلیم و تربیت کا مسئلہ اس دور کے اندر بڑی نزاکت اور اہمیت اختیار کر چکا ہے, اس لیے کہ بچپن ہی سے ابھی تو ان بچوں کو اسکول یا مدرسہ بھیجنے کی نوبت نہیں آئی, اس سے پہلے ہی کچھ ایسے وسائل اسباب ہمارے اس زمانے میں پیدا ہو چکے ہیں جو بچوں کے ذہن پر اپنا اثر ڈالنا شروع کرتے ہیں اور گویا وہی ان کی تربیت کر رہے ہیں. ایک زمانہ تھا جب یہ ساری برائیاں نہیں تھی ہمارے معاشرے میں, اور معاشرہ بھی بہت حد تک جو ہے بہت ساری بد اخلاقیوں سے محفوظ تھا. معاشرے کے اندر جو بڑے تھے, ذمہ دار تھے معاشرے کے, ان میں سے ہر ایک کو اس معاشرے کے اندر پیدا ہونے والے بچوں کی تعلیم و تربیت کا بڑا خیال رہتا تھا, اور ہر والی یہ چاہتا تھا کہ میرا بچہ جو ہے اچھے اخلاق سے اچھی تعلیم سے آراستہ ہو, اور اس کے لیے باقاعدہ مل جل کر کے محنتیں ہوتی تھیں, مشورے ہوتے تھے. اور کوئی بھی ایک فرد, مجھے تو اپنے بچپن کا زمانہ یاد ہے, پوری بستی میں سے کوئی بھی بچہ, کسی کا بھی بچہ اگر کوئی غلط کام کر رہا ہو تو بستی کے کسی بھی فرد کو اس کو ٹوکنے میں کوئی باک نہیں ہوتا تھا, کوئی بھی اس کو ٹوک دیتا تھا, بلکہ گویا برسر مجمع برسر عام اس کو کبھی تماچا بھی مار دیا, سزا بھی دے دی, اور اس کا والی ان چیزوں پر کبھی ناراض تو کیا ہوتا بلکہ اس کا شکریہ ادا کرتا تھا کہ آپ کی مہربانی کہ آپ نے میرے بچے کو برائے سے, آپ کے کپڑے کے اوپر اگر کوئی نجاست لگی ہوئی ہے, کوئی اللہ کا بندہ آپ کی توجہ ادھر دلا کر کے جو ہے اس کو دور کرنے کی کوشش کر رہا ہے, یا آپ کے جسم پر کوئی غیر بیماری کی وجہ سے کوئی زخم ہے, کوئی اس کے اوپر پٹا لگا رہا ہے, مرہم لگا رہا ہے اور آپ کو آرام پہنچانے کا اہتمام کر رہا ہے, تو کیا آپ اس پر ناراض ہوں گے؟ نہیں, بلکہ آپ تو اس کا شکریہ ادا کریں گے, بھائی تیری مہربانی کہ تو نے مجھے میری طرف یہ توجہ فرمائی. آج مسئلہ الٹ گیا, آج خود تو ماں باپ اپنے اولاد کو بری باتوں سے, برے اخلاق سے, برے جو ہے کرتوتوں سے روکنے کا اہتمام تو کیا کرتے, کوئی اللہ کا بندہ محبت سے شفقت سے بھی اگر روکنے کی کوشش کرتا ہے تو اس کے پیچھے پڑ جاتے ہیں, اس کے دربے آزار ہو جاتے ہیں اور جو ہے اس کو برا مانتے ہیں. جب یہ ہمارا معاشرہ اس حد تک پہنچ گیا تو پھر ان بچوں کے مستقبل کا خدا ہی حافظ. ایک طرف تو ہماری غفلت کا یہ عالم ہے, دوسری طرف دنیا کی دوسری قومیں اور جو لوگ مسلمانوں کو عزت اور سربلندی کے مقام سے نیچے لا کر ذلت و نکبت کے گہرائی میں اور گڑھے میں ڈالنا چاہتے ہیں, ان کی 24 گھنٹے یہ کوششیں ہیں کہ ہماری اس نئی نسل کو اخلاق سے تو کیا دین اور ایمان سے بھی محروم کرنے کا بھرپور گویا ان کا ایک مستقل اہتمام ہے, کوشش ہے, ان کی ایک تحریک ہے, اس کے لیے محنتیں ہو رہی ہیں. اور عام بد اخلاقی کا جو عالم ہے وہ تو آپ جانتے ہیں, ایسے ماحول میں اگر اللہ کا کوئی بندہ اللہ کی دی ہوئی اس غیرت کی وجہ سے جو دین کے معاملے میں اللہ کی طرف سے اسے عطا کی گئی ہے, اپنی قوم کے ان بچوں اور اس نئی نسل کی تعلیم و تربیت کا بیڑا اٹھا کر آگے بڑھتا ہے, تو ہمیں تو اس کا بڑا احسان ماننا چاہیے, اور اس کو ہماری طرف سے جتنی بھی تائید توثیق اور اس کو جتنا بھی ہم سپورٹ دے سکتے ہیں ہماری طرف سے اس میں کوئی کمی نہیں ہونی چاہیے. یہ بچوں کی تعلیم و تربیت بڑی اہمیت رکھتی ہے. قرآن پاک میں بھی اللہ تبارک و تعالیٰ نے اس کا حکم دیا, حضرات انبیاء اور صلحاء قدیم زمانے سے اپنی اولاد کی تعلیم و تربیت کا خوب اہتمام کرتے چلے آئے ہیں. اللہ تعالیٰ نے جو مادی نعمتیں انسان کو عطا فرمائی ہیں उन नियमतों से मुताल्लिक अपनी जिम्मेदारियों को आदमी कितना अदा करता है, कल को कयामत में अल्लाह की तरफ से उसके मुताल्लिक सवाल होगा, लतुसअलुन्ना यौमयज़िन अनिन नईम। कयामत के रोज अल्लाह की दी हुई इन नियमतों के मुताल्लिक अल्लाह की तरफ से पूछा जाएगा कि इन नियमतों का क्या हक अदा किया, इन नियमतों की निस्बत से आप पर जो जिम्मेदारी आई होती थी आपने उस जिम्मेदारी को अदा करने का कितना एहतमाम किया। अल्लाह की इन नियमतों में एक बहुत बड़ी और अजीम और काबिल कदर नियमत जो है वो औलाद है, और औलाद की निस्बत से अल्लाह ताला ने हमें बहुत सारे अहकाम दिए। कुछ तो वो हैं जो हम करते हैं, इन बच्चों के खिलाने पिलाने का, इनके कपड़े पहनाने का, इनकी रहाइश का, ये सारे इंतजाम हम करते हैं, और हम ही क्या करते हैं, बल्कि एक काफिर और मुशरिक, एक गैर मुस्लिम वो भी ये काम करता है, हमारी क्या खसूसियत हुई। बल्कि जानवर, एक हवा में उड़ने वाला परिंदा और जंगल में रहने वाला दरिंदा, वो भी अपने बच्चों को खिलाने पिलाने, सर्दी गर्मी से बचाने और उनकी हिफाजत के लिए अपने मकदूर भर और अपनी हैसियत के मुताबिक जो कुछ हो सकता है वो करता है। अगर हमने कर लिया क्या दौड़ मारी और हमने कौन सा कोई तीर मारा है, ये कोई ताज्जुब की चीज नहीं है। असल तो यह है कि हम अपने औलाद को इंसानी औसाफ और ईमानी और इस्लामी कमालात और खूबियों से आरास्ता करने के लिए हमें हमसे जो कुछ बन सकता हो वो करने का एहतमाम करें। और आजकल जो है इसकी तरफ भी वालिदैन का जैसा ध्यान और तवज्जो होनी चाहिए। नहीं, हमारे इस इलाके में कदीम ज़माने से और कई दहाइयाँ हुई और डेढ़ दो सदी और उससे भी ज़्यादा का अर्सा गुजरा, ये हमारे असलाफ और हमारे बुजुर्गों की मेहनतों से ये सिलसिले मकातिब के मदारिस के कायम हैं, जहाँ बच्चों की इन तालीमात का, उनकी तरबियत किया का गोया एक खुसूसी और काबिल कदर इंतज़ाम किया जाता है। ये मदरसा, ये मकतब भी उसी की गोया एक नौ है और इसी का एक नमूना है। अल्लाह ताला ने आप हज़रात को ये नेमत अता फरमाई, बैठे बिठाए आपके बच्चों की तालीम और तरबियत के लिए एक निज़ाम अल्लाह ने अपने फजल से कायम कर दिया। पता नहीं किस अल्लाह के बंदे ने दुआ की होगी यहाँ के इस मकतबी तालीम वाले निज़ाम के मुजमहिल और ख़त्म हो जाए हुए देख करके अल्लाह ने उसकी दुआ को कबूल करते हुए एक बंदे को खड़ा कर दिया और वो ये काम लेकर आगे बढ़ा है। तो अब क्या हमें उसकी कदर करनी चाहिए। इन बच्चों की तालीम देखिए कैसे उमदा उन्होंने कुरान पढ़ करके सुनाया। ये जिस मकतब के अंदर जो तालीम होती है वो फर्ज है, अल्लाह ताला ने मुसलमानों को जो है वो चीज़ें जो एक मोमिन होने की हैसियत से, एक बच्चा जब बालिग होता है तो चाहे वो गरीब का हो, मालदार का हो, कैसा ही हो, उसके ऊपर दो चीज़ें तो फर्ज ही हो जाती है, नमाज और रोज़ा। और अगर पैसे हैं, माल है मखसूस मकदार में, तो ज़कात भी फर्ज होगी और इस्तेताअत है तो हज भी। लेकिन गोया इन चार में से दो इबादतें तो वो हैं जो हर एक के ऊपर लाजिम हो जाती हैं। और फिर एक मोमिन और मुसलमान होने की हैसियत से अल्लाह रसूल की किन किन चीज़ों पर हमें ईमान लाना है, ईमान के अंदर कौन सी चीज़ों से वाकिफियत, मसाइल पाकी नापाकी के मसाइल, नमाज का तरीका, कुरान पाक पढ़ने का तरीका, ये सब चीज़ें जो है हमारा फरीजा है कि हम अपने बच्चों को खुद अपने घरों में सिखाएं। हर माँ बाप को अल्लाह ताला ने इस काम का पाबंद और मुकल्लफ किया है। कुल्लुकुम राइन व कुल्लुकुम मसूलुन अन रैयतिही, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया कि तुम में से हर एक निगरान है, जिम्मेदार है, और उसके माता जो भी हैं औलाद वगैरह उन सब की तरबियत की जिम्मेदारी उस पर आई होती है। कुरान पाक में या अय्युहल्लज़ीना आमनू क़ू अन्फुसकुम व अहलीकुम नारा, ए ईमान वालों तुम अपने आप को भी और अपने घर के लोगों को जहन्नम की आग से बचाओ खुद भी। आज असल मुसीबत यही है कि खुद अपने आप को भी इस्लामी अहकाम से वाकिफ करके उस पर अमल का जो एहतमाम होना चाहिए बड़ों में वो चीज नहीं रही। जब बड़े अपनी जात के मुतालिक इसका एहतमाम नहीं करते तो फिर अपने औलाद के मुतालिक क्या फिक्र करेंगे। जरूरत है घर मुसलमान वो चीज़ें जो उसे एक मुसलमान होने की हैसियत से करनी है अल्लाह उसके रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनको ज़रूरी करार दिया है उनसे वाकिफियत हासिल करे उस पर अमल का एहतमाम करे। और एक मुसलमान होने की हैसियत से जिन कामों से अपने आप को बचाना है अल्लाह उसके रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनको हराम करार दिया है उनसे वाकिफियत हासिल करे और अपने आप को उससे बचाने का एहतमाम करे। जहाँ अपनी ज़ात के लिए ये दोनों काम होते हैं वहाँ अपनी औलाद के मामले में अपने बच्चों को भी बचपन से वो तमाम चीज़ें जो एक मुसलमान के लिए अल्लाह और उसके रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने फ़र्ज और ज़रूरी वाजिब करार दी हैं अपने बच्चों को वो सिखाएं। सिखाने के साथ साथ उसका अमली तरीका भी उसकी भी आदत डालें। ये तरबियत एक होती है तालीम और एक होती है तरबियत। आप कोई किताब के अंदर नमाज में कितना क्या चीज़ें फ़र्ज हैं क्या वाजिब हैं क्या सुन्नत हैं क्या आदाब और मुस्तहबात हैं वो सब पढ़ाएँ सिखाएँ और उसके बाद फिर जो है नमाज का तरीका भी अमली तौर पर बता दें। ये तो तालीम हुई लेकिन तालीम काफ़ी नहीं। तालीम के बाद एक मुद्दत तक उस बच्चे पर निगरानी और उसका ख्याल और हर मौके पर माँ बाप को चाहिए। जब आज ये 7 साल की उम्र का होता है शरीयत हमें कहती है कि उसको नमाज के लिए कहो और 10 साल की उम्र के बाद तो बहुत ज़्यादा ताकीद की गई कि माँ बाप को चाहिए कि जहाँ खुद नमाज के लिए मस्जिद जा रहे हों बच्चों को भी अपने साथ ले जाएं। ऐसा नहीं कि कह दें चलो बेटा नहीं साथ में लेकर जाओ और एक मुद्दत तक इस तरह गोया अपने साथ उसको नमाज रख करके नमाज पढ़वाते रहो कि आपको इत्मीनान हो जाए कि अब इसको नमाज की आदत पड़ गई और अब ये नमाज का ऐसा रसिया और शौकीन हो गया कि अब मैं कहूँ या न कहूँ वो खुद नमाज का अहतमाम करेगा। ये है तरबियत। तालीम की तरफ ध्यान नहीं होता तरबियत तो क्या करते। ये तो हमारे मकातिब की देन है उनका एहसान है इन बच्चों को जो है जहाँ नमाज और मसाइल और सारी चीज़ सिखाते हैं वहीं असातिज़ा उनको मस्जिद में लाने का भी अहतमाम करते हैं। बहुत सी जगह पर उनकी तरफ से बाकायदा हाजिरी ली जाती है निगरानी की जाती है। तो बहरहाल मैं यह अर्ज़ कर रहा था कि ये तालीम और तरबियत बड़ी अहम है। आज हमारी औलाद हमारे हाथों से निकली चली जा रही है। ये मदरसे वालों का बड़ा एहसान है तो उन्होंने आपके इस फरीजे को अपने सर ले लिया और उसको अदा करने का एहतमाम कर रहे हैं। उनके इस एहसान पर आपको आप उनको इतनी फीस जो तय की गई वो तो कोई इससे कमा नहीं रहे। आप जानते हैं हमारे यहाँ स्कूलों का असली तालीम का जो जाल बिछा हुआ है जो इंग्लिश मीडियम स्कूलें मुख्तलिफ इदारों की तरफ से चलाई जाती हैं और उनके यहाँ से जो फीस वसूल की जाती है उन्होंने तो उसको बाकायदा अपना एक जो है कारोबार बना लिया और लाखों करोड़ों अरबों रुपये उससे कमाते हैं। यहाँ ये मदरसे वालों के मुतालिक कोई दुश्मन से दुश्मन और इनका बड़े से बड़ा मुखालिफ भी ये तोहमत तो इन पर डाल सकता नहीं है कि इस मदरसे को इन्होंने आमदनी का जरिया बनाया। सारी दुनिया जानती है कि फीस के नाम से जो रकम आती है वो असातिज़ा की तनख्वाह के लिए भी काफ़ी नहीं होती बल्कि उसको पूरा करने के लिए बाकायदा मुखय्यर मुखलिस और सखी दाताओं के पास जाकर उनसे दरख्वास्त करनी पड़ती है। क्या ये हमारी गैरत के ख़िलाफ़ नहीं? क्या हमें नहीं चाहिए क्या हम खुद इसकी तरफ तवज्जो करें? और इसलिए इसकी तरफ ख़ास एहतमाम और ध्यान होना चाहिए और इस मदरसे को आगे बढ़ाने के लिए जो एक निज़ाम है उस निज़ाम को बेहतर से बेहतर चलाने के लिए आपकी तरफ से भरपूर तआवुन ये भी हो ساتھ ہی ساتھ کیونکہ مسئلہ تعلیم کا ہے, تعلیم کے اندر ہمارے بزرگوں نے کہا ہے کہ بچوں کو گویا پورے اہتمام کے ساتھ مدرسے میں بھیجنے کی کوشش کی جائے. ہر ایک والی, آپ بحیثیت والی کے آپ کی جو ذمہ داری ہے, آپ کا جو فریضہ ہے, اس کو ادا کرنے میں ذرہ برابر کوتاہی نہ کریں. آپ کو روزانہ اس بات کی کوشش کرنی چاہیے, معلوم کریں کہ میرا بچہ مدرسے پر مدرسے میں وقت پر گیا یا نہیں, حاضری دیا بلا کسی عذر کے, ایسا عذر کہ جس کی وجہ سے حاضری ناممکن ہو تب تو بات دوسری ہے, ورنہ معمولی معمولی بہانوں کی وجہ سے بچے جو غیر حاضری کرتے ہیں اس کا نتیجہ یہ ہوتا ہے, یہ تعلیمی محنتیں بیکار جاتی ہیں. ہمارے بزرگوں نے تو لکھا ہے کہ ایک دن کی غیر حاضری کی وجہ سے 40 دن کی برکت ختم ہو جاتی ہے. اس لیے آپ بحیثیت والی کے اس کی بھی کوشش کریں, یہ آپ کا فریضہ ہے. ہر والی جن کا بچہ یہاں مدرسے میں آتا ہے وہ روزانہ اپنے بچے کے متعلق یہ معلوم کرے, باقاعدہ بڑے اہتمام کیا خود ہی اس کو بھیجنے کا, وقت پر مدرسے میں پہنچانے کا اہتمام کرے, اس کو کبھی بھی غیر حاضری کا موقع نہ دے. بچے تو بہرحال جو ہے بہانہ کرتے ہیں کبھی نہ جانے کے لیے, لیکن آپ ان کی اسکول کے معاملے میں کتنے ایکٹیو اور مستعد. حالانکہ ان اسکولوں میں پڑھنے کے بعد ایک تو وہاں بڑی بڑی فیس دے کر آپ بچوں کو بھیجتے ہیں, اور اس کے باوجود ان اسکول کی تعلیم سے آپ کو کیا حاصل ہوا. میں تو یوں کہا کرتا ہوں کہ بھائی اب یہ آپ کی جو برادری مہمن برادری, آپ اپنے بچوں کو اسکول میں پڑھانے کے بعد بھی کیا اسکول کی تعلیم سے آپ نے کوئی مالی منفعت حاصل کی؟ نہیں. آپ کے بچے کو تو تجارت کرنی ہے, وہ تو اگر خالی لکھنا پڑھنا اور دو آنکھڑے جان لے گا تو آپ کا کام بن گیا, اور اس کے بعد اس کو دینی ضروری تعلیم بھی دلوانے کا خصوصی اہتمام. اس لیے کہ یہی بچہ اگر آپ اس کو قرآن سکھائیں گے, نماز سے واقف کریں گے, اچھے اخلاق کی عادت ڈالیں گے, دین پر چلنے والا بنائیں گے, تو کل کو آپ کے مرنے کے بعد یہی آپ کے لیے دعائے مغفرت بھی کرے گا, کچھ پڑھ کے آپ کے لیے ایصال ثواب بھی کرے گا. گویا یہی وہ چیز ہے جو یہاں سے جانے کے بعد بھی آپ کو کام دے گی. مسلم شریف میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نقل کرتے ہیں, اذا مات الانسان انقطع عنہ عمله الا من ثلاثۃ. جب آدمی کا انتقال ہو جاتا ہے تو اس کے اعمال کا سلسلہ بند ہو جاتا ہے, میٹر بند ہو جاتا ہے, اب کچھ نہیں. اب البتہ 3 چیزیں ایسی ہیں کہ مرنے کے بعد بھی اس کا ثواب آدمی کو ملتا رہتا ہے. صدقۃ جاریہ, کوئی ایسا نیکی کا کام کر دیا, مسجد تعمیر کر دی جس میں لوگ جو ہے نماز پڑھ رہے ہیں, مدرسہ بنوا دیا جس میں دین سکھایا جاتا ہے, کوئی اور کوئی ایسی چیز جس سے لوگوں کو فائدہ ہو رہا ہے, جب تک لوگ اس سے فائدہ اٹھاتے رہیں گے اس کو بھی ثواب ملتا رہے گا. اور علم ینتفع به, کیا کوئی بات علم کی سکھلا دیا آپ نے, کسی کو نماز سکھلائی وہ آگے کسی کو سکھلائے گا, وہ زندگی بھر آپ کی سکھلائی ہوئی نماز کے مطابق نماز پڑھتا رہے گا, تو بھلے وہ آپ کو ثواب پہنچائے نہ پہنچائے, خود بخود آپ کا حصہ اس میں لگے گا. اولا صالحین یدعوہ, اور تیسری چیز نیک اولاد, تو ماں باپ کے لیے دعا کا اہتمام کرتی ہے, تو نیک اولاد کو نیک بنانے کے لیے اور وہ آپ کے لیے دعا کرنے والی بنے, وہ ایسے بیٹھے بٹھائے تو نہیں بنے گی, اس کے لیے آپ کو کیا کرنا پڑے گا, محنت کرنی پڑے گی, توجہ کرنی پڑے گی, دھیان دینا پڑے گا. آپ تو خالی اتنا کیجئے کہ وہ مدرسے میں برابر پابندی سے حاضری دے رہے ہیں, اور آپ اپنی اولاد کی نگرانی میں یہ بھی دیکھیں کہ وہ اپنے اساتذہ کا ادب اور احترام پورے طور پر بجا لا رہے ہیں. یعنی اس لیے کہ جب تک کہ بچہ اساتذہ کے ادب و احترام کا اہتمام نہیں کرتا وہاں تک اس کو علم آتا نہیں. قدرت کا ایک نظام ہے, اللہ تعالیٰ نے اس دنیا کو دار الاسباب بنایا ہے, ہر چیز کا ایک سبب ہے, اور اسی کے ذریعے سے اللہ تعالیٰ اس چیز کو وجود عطا فرماتے ہیں. علم جو ہے وہ اللہ تعالیٰ استاد کے वास्ते से देते हैं। जैसे अगर आपको दूध दूध पीना हो, दूध लेना खाना हो, दूध से फायदा उठाना हो, तो कहां से मिलेगा? गाय के पास, भैंस के पास। बकरी बकरी को तो कौन पूछता है? गाय भैंस से आप दूध हासिल करेंगे? अब कोई आदमी यूं कहे, ये भैंस काली काली भैंस, मैं तो उससे दूध नहीं, मैं तो शेरनी से दूध दूंगा, शेरनी से मिलता होगा, ले लो शेरनी देती हो। अल्लाह का निजाम है कि दूध तो आपको भैंस से ही लेना पड़ेगा। तो इसी तरीके से आपको अपने बच्चे को पढ़ाना है तो उस्ताद के जरिए से ही पढ़ पाएगा। और कुदरत का एक निजाम है, सारे असबाब। आम का फल अगर खाना है तो आम के दरख्त से ही मिलेगा, वो कहीं और जगह से नहीं मिलेगा। चीकू के दरख्त से आम का फल नहीं मिलेगा आपको। तो आप अपने बच्चे को इल्म से आरास्ता करना चाहते हैं तो उस्ताद के से वास्ते से होगा। तो उस उस्ताद का जब तक के अदब व एहतराम नहीं होगा, बच्चा उसके सामने दोजानू नहीं बैठेगा, उसके दिल में, बच्चे के दिल में अपने अपने उस्ताद की मोहब्बत, अकीदत, अजमत नहीं होगी वहाँ तक इल्म। इसलिए आपको बहसियत वाली के रोजाना बच्चे को एक सबक ये भी देना है, बेटा अपने उस्ताद की का अदब करो, उनकी कदर करो, उनके साथ मोहब्बत से एहतराम से पेश आओ। खुदा खास्ता आपके बच्चे ने कोई वो ऐसी नारवा बात की और आप तक शिकायत पहुंची, तो आप जब तक के वो बच्चा अपने उस्ताद को राजी न कर ले और अपने आप को इस बदअखलाकी से जो है अलग न कर ले, वहां तक आप जो है उसको छोड़ें, वरना ये महरूमी की बात है। आज तो ये हो गया कि बच्चे जो है उस्ताद की शान में गुस्ताखियां करते चले जा रहे हैं और बार बार वालियों को कहा जा रहा है, उसके बावजूद वाली बच्चों को इससे दूर करने की कोशिश नहीं करते, बल्कि खुद ही इसको और ज्यादा हवा देते। एक मौल साहब ने मुझे सुनाया था, एक बच्चे को कुछ नहीं, उस्ताद ने खाली सबक ना याद करने पर जबानी टोका, तो उसके बाप ने वहां मदरसे में जाकर बाकायदा उस्ताद को तमाचा ही मार दिया। ऐसे लोग भी हैं। तो बहरहाल ये शक्लें जो हमारे यहाँ होती हैं ये तो और नादा। अगर ऐसा अगर आपको यह, कम से कम मैं तो कहूंगा कि अपने बच्चे को हटाकर तब आप ऐसी हरकत तो ना करें, ऐसी हरकत तो वो है जो उसकी दुनिया को भी जो है वैरान और बर्बाद करती है और आखिरत को भी बर्बाद करती है। ऐसी चीज़ों से बहुत ज़्यादा डरने की बात है। उसके जब नतीजे और उसके ख़तरनाक अंजाम लोगों की निगाहों में आते हैं तो लोग उसको देख कर लरज जाते हैं। लेकिन उससे पहले ही अपने आप को इससे बचाने की कोशिश करनी चाहिए। तो बहरहाल कहने का हासिल यह है कि आप बच्चों के मामले में बहुत ज़्यादा मुस्तैद रहें। ये मदरसे को चलाने के लिए बहैसियत वाली के आप पर जो जिम्मेदारियां आती हैं, उन जिम्मेदारियों को पूरे तौर पर जब तक कि आप अदा नहीं करेंगे वहाँ तक ये मदरसा जिस तरह चलना चाहिए नहीं चलेगा। इस मदरसे में तीन ये हैं, बल्कि चार समझिए, बच्चे हैं जो पढ़ने वाले हैं, असातिज़ा हैं जो पढ़ाने वाले हैं, वाली हैं और मुंतज़िमीन हैं। ये चार गिरोह, चार जमातें हैं और यही मिल करके इस इदारे को आगे बढ़ा सकती है। हर हर जमात, हर गिरोह, हर फरीक, हर ग्रुप अपने फर्ज मनसबी को समझकर उसको अदा करने का जब तक एहतमाम नहीं करेगा वहाँ तक ये मदरसा तरक्की पा सकता नहीं है। इसलिए आप हजरात को चाहिए इसकी तरफ खास तवज्जो करें और इनका बड़ा एहसान माने कि इन्होंने जो है, ये नहीं कहेंगे आपको आप मेरा एहसान मानिए, लेकिन ये आपका फरीजा, आपकी शराफत, आपके इस्लामी और हक, इस्लामी अखलाक और ईमानी तकाजों का ये है कि आप इनका एहसान मानते हुए इस सिलसिले को बढ़ाने के लिए इनके साथ भरपूर तआवुन कीजिए, भरपूर इखलास के साथ इस काम में रहिए, तो इंशाल्लाह देखो फिर कैसी तरक्की होती है। कि हमारी कौम का सबसे बड़ा अलमिया जो है वो यही है कि जो लोग बेचारे महज अल्लाह को राज़ी करने के लिए और जो है कौम की बहबूदी और तरक्की के ख्यालात के अंदर قوم کے لیے ایسے سلسلے نام شروع کرتے ہیں. وہاں بہت سے لوگ انہی کے در پہ آزاد ہو جاتے ہیں. حالاں میں تو کہا کرتا ہوں بھائی آپ اس کی مدد نہیں کرتے تو کم سے کم چپ چاپ بیٹھے رہو, اس کے کام میں رکاوٹ یا اس کے لیے جو ہے مشکلات کا پیدا کرنا اس سے بڑی جو ہے وہ ناشکری اور جو ہے غداری اور کیا ہو سکتی ہے. اللہ تعالیٰ ہم سب کو توفیق عطا فرمائے کہ اللہ کی اس نعمت کی قدر کرتے ہوئے اور اس کو آگے بڑھانے کے لیے اپنے جتنا بھی حصہ اظہار قربانی کا ہو سکتا ہے اس کو پیش بھی کریں, اور اس کے لیے زیادہ سے زیادہ ہم اپنے اپنا حصہ دیتے رہیں. دعا کرتے ہیں سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک اللہم صلی وسلم وبارک علی سیدنا مولانا محمد وعلی آلہ سيدنا مولانا محمد كما تحب وترضى بقدر ما تحب وترضى. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرۃ اعین واجعلنا للمتقین اماما. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, تیری مرضیات پر ہمیں زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی اے اللہ تو ہمیں توفیق و سعادت عطا فرما. اے اللہ تعلیم و تربیت کا یہ سلسلہ جو اس مدرسہ امدادیہ کی شکل میں اس جامع مسجد میں اور اس علاقے میں جاری ہے, اے اللہ اس کو ہر نوع کی ترقیات سے مالا مال فرما. اس کے علمی اخلاقی انتظامی تعلیمی تربیتی اصلاحی معیار کو بلند سے بلند تر فرما. اس کے قائم کرنے والوں, چلانے والوں, پڑھانے والوں, پڑھنے والوں, تعاون کرنے والوں, تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما. اللہ اس مدرسے کی تمام ضروریات کی اپنے خزانہ غیب سے کفالت فرما. آئندہ کے اس کے عزائم کے بروئے کار لانے کے لیے جو اسباب و وسائل اللہ مادی مالی قانونی اعتبار سے مطلوب ہیں اپنے خزانہ غیب سے مہیا فرما. کام کرنے والوں کو مفتی وسیم اور ان کے رفقائے کار اساتذہ اور ان کے معاونین سب کو اخلاص استقامت ہمت اور حوصلہ عطا فرما. ان کے راستے کی رکاوٹوں کو دور فرما, ان کی مشکلات کو آسان فرما, ان کی ضروریات کی کفالت فرما, ان کو مخلص اور فعال کام کرنے والے افراد عطا فرما. ان کاموں کو انجام دینے کے لیے جو اسباب و وسائل مطلوب ہیں وہ اپنے خزانہ غیب سے مہیا فرما. ہر قسم کی رکاوٹوں کو دور فرما. اے اللہ ہر شر سے ان کی حفاظت فرما. اے اللہ اپنے فضل کا معاملہ فرما دے. اس پورے علاقے کے بچوں کی ایمانی اسلامی تعلیم و تربیت کا اس مدرسے کو کفیل بنا دے, اور اس کے ذریعے سے تمام بچوں کی اے اللہ مستقبل کو اے اللہ ایمانی اخلاق اور ایمانی اور اسلامی اعمال سے آراستہ ہونے کا ذریعہ بنا دے. اپنے فضل کا معاملہ فرما, اپنے فضل کا معاملہ فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. مقروضوں کے قرضوں کے ادائیگی کی شکلیں پیدا فرما. پریشان حالوں کی پریشانیوں کو دور فرما. حاجت مندوں کی حاجتیں پوری فرما. قید و بند میں محبوسوں کو رہائی نصیب فرما. مقدمات میں محفوظوں کو بری فرما. جو جس مصیبت میں گرفتار ہے اے اللہ اس سے نجات عطا فرما. اے اللہ والیوں کو اپنے فرض منصبی کو پورے طور پر ادا کرنے کی توفیق و سعادت عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی, جان و مال کی,
عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پوری پوری حفاظت فرما. اے اللہ، حضور پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما. جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ، یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. جو مانگا وہ بھی عطا فرما، جو مانگنے سے رہ گیا وہ بھی عطا فرما. آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما. ربنا جینا کتائبین فلا تردنا خائبین، ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وصحبه اجمعين، برحمتك يا ارحم الراحمين.